नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफ्ले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालोको अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। सरकारले अस्ति शुक्रबार मात्रै देशको समग्र आर्थिक स्थितिलाई समेटेर श्वेतपत्र जारी गरेको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले सार्वजनिक गरेको श्वेतपत्रमा देशको आर्थिक ढुकुटी घाटामा गएको उल्लेख छ। देशका सबै आर्थिक परिसूचकहरू नकारात्मक रहेकाले अर्थतन्त्र खराब स्थितिमा पुगेको अर्थमन्त्री डाक्टर खतिवड़ाको भनाइ छ। सरकारी खर्चमा वित्तीय अराजकता बढ़ेको छ भने निजीकरण नीति पनि असफल भएको छ। बजेट अभावकै कारण यसअघि घोषणा गरिएका कतिपय योजना कार्यान्वयन गर्न नसकिने ठहर पनि सरकारले गरेको छ। यस्तै स्थितिमा सरकारका अबका चुनौती र सरकारले अब समात्नुपर्ने बाटो के हुन्छ त? आज हामी यसै बारेमा केन्द्रित रहेर कुराकानी गर्दैछौ। कुराकानीमा हुनुहुन्छ अर्थविद डाक्टर डिल्ली राज खनाल। डाक्टर साहब, स्वागत छ तपाईँलाई उज्यालोमा।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
एकदम ठिक छ।
मैले अलिकति मात्र भने अब सरकारले श्वेतपत्र जारी गरेको छ भनेर, श्वेतपत्र के हो यसैबाट कुराकानी अघि बढाउँ।
श्वेतपत्र भने सरकारले चाहिँ खास गरिकन अझ अहिले त हामी अर्थतन्त्रको श्वेतपत्रसँग सम्बन्धित विषयमा चाहिँ हामी छलफल गरिरहेछौँ। मुलुकको अर्थतन्त्रको विद्यमान अवस्था के छ, कहाँ समस्याहरू छन्, कहाँ चुनौतीहरू छन्, त्यसको बारेमा उल्लेख गर्ने र अनि त्यो चुनौतीहरूलाई सम्बोधन गर्दै साङ्केतिक रूपमा, विस्तृत रूपमा होइन, साङ्केतिक रूपमा ती समस्यालाई सम्बोधन गर्दै अब कता कसरी कतातिर अर्थतन्त्रलाई लैजाने, त्यो सम्बन्धी मूलत यसका दुईटा पाटाहरू, मूलत चाहिँ नि आर्थिक अवस्थाको बारेमा
अहिले कस्तो स्थिति छ भन्ने कुरा
जनाउन गर्ने र सँगै त्यसको त्यसलाई सम्बोधन गर्दै कसरी अगाडि जाने भन्ने अलिकति डिरेक्सन बाटो पनि त्यसले चाहिँ नि सङ्केत गर्ने, ती दुईटा कुराहरूलाई सामान्यत राखेर श्वेतपत्र जारी गर्ने चलन छ विश्वव्यापी रूपमा।
कस्तो रहेछ त अहिलेको अर्थतन्त्र?
होइन, अर्थतन्त्रको बारेमा
श्वेतपत्रमै आधार मानेर भन्यौँ भने
हजुर, श्वेतपत्रले मलाई लाग्छ के छ भने विगतमा तपाईँले हेर्नुभयो भने कतिपय अवस्थामा अर्थतन्त्रको अवस्था एउटा, तर चित्रण गर्ने, प्रस्तुत गर्ने अलिक फरक ढङ्गले, ढाकछोप गर्ने होइन, समस्यालाई पनि ठिक ढङ्गले उजागर नगर्ने, जसका कारणले गर्दा उजागर गर्यो भने हाम्रै चाहिँ हामीले नै कमजोरी गरेका रहेछौँ भन्ने पर्छ कि भन्ने त्यस किसिमको हुन्थ्यो भने यसपालि विगतमा पनि एक दुईवटा आएका छन् तर अहिले चाहिँ नि ज्यादै एकदम सठिक होइन विश्लेषण गरेर वास्तविकता के हो, के छ त यथार्थ, के छ होइन वस्तुगत अवस्था अर्थतन्त्रको के छ त भन्ने हिसाबले चाहिँ चिरफार गर्ने प्रयत्न गरिएको छ भन्ने मलाई लाग्छ।
अर्थमन्त्रीले त अब सरकारसँग ढुकुटीमा पैसै छैन, रित्य छौँ हामी, टाटै पल्ट्या छौँ भनेर भन्नुभएको छ।
अहिले खास गरिकन त्यो कुन अर्थमा पनि भन्नुभयो भने चालु खर्च यसरी बढिरहेको छ अहिले होइन, त्यो चालु खर्चको तुलनामा अनि राजस्व पनि विगतमा केही वर्षदेखि निकै उल्लेख्य रूपमा बढ्ने गरेका थियो, अहिले रेमिटेन्स आउने क्रम पनि अलिकति घटेको छ होइन, हाम्रो राजस्व चाहिँ आयातमा आधारित भएको हुनाले पनि त्यसले आयातलाई असर गर्ने अनि त्यसका कारणले गर्दाखेरि राजस्वमा पनि असर गर्ने, एउटा त यसै पनि दायित्व व्यापत्तर बढिरह गएको छ, त्यसमा श्वेतपत्रमा पनि उल्लेख गरिएको छ कतिपय विगतको सरकारका कारणले गर्दाखेरि, कतिपय अहिले चाहिँ जुन हामीले जुन सङ्घीय संरचनामा गएका छौँ त्यसका कारणले पनि सरकारको चाहिँ दायित्व थपिएको छ, र अर्कोतिर विगतदेखि ज्यादै झाँगिँदै आएको कुरा के हो भन्नुहुन्छ भने चालु खर्च ज्यादै बढेर जाने जुन प्रवृत्ति छ नि, मनपरी ढङ्गले, स्वेच्छाचारी ढङ्गले होइन, कुनै आर्थिक अनुशासन बिना होइन, एउटा अराजक ढङ्गले जसरी खर्च गर्ने प्रवृत्ति छ, त्यो यति मौला कि जसका कारणले गर्दाखेरि तपाईँको चालु खर्चलाई राजस्वले नधान्ने त्यो प्रवृत्ति बीच अहिले झन् त्यो चाहिँ नि अलि पराकाष्ठा नै को हिसाबले चाहिँ यो बढेको हुनाले पनि सरकारको राजस्व चाहिँ नि अथवा ढुकुटी चाहिँ नि रितिएको भनेर छ त्यहाँ उल्लेख भएको भन्ने लाग्छ
जे हो त्यही देखाएको भनेर भन्नुभयो अघि तपाईँले अगाडि चाहिँ अलिक ढाकछोप पनि हुन्थ्यो
कतिपय अवस्थामा त्यस्तो पनि थियो
हजुर तर अहिले चाहिँ अब अघिल्लो सरकारको कुरा गऱ्यौँ भने पनि काङ्ग्रेसले नेतृत्व गरिरहेको थियो काङ्ग्रेसलाई दोष देखाउन पनि अहिलेको सरकारले अनि जस लिनलाई पनि यस्तो गरेको हो कि
मलाई चाहिँ त्यस्तो खासै लाग्दैन तर के हो भन्नुहुन्छ भने जुन ढङ्गले योभन्दा अगाडिको सरकारले होइन कुनै जिम्मेवारी महसुस नगरिकन जनताको अभिमतको पनि ख्याल नगरिकन अनि आफूले लिएका कदम स्टेपहरू अथवा निर्णयहरूले सरकारको ओभरटाइम दायित्व कति बढ्छ होइन त्यसले अर्थतन्त्रको समग्र अवस्थालाई के असर गर्छ सरकारको वित्तीय अथवा चाहिँ बजेटरी परिपाटीमा कस्तो असर हुन्छ भन्ने त्यो एउटा चाहिँ भन्नुहोस् न त्यो त्यो जिम्मेवारी बोध नगरिकन गरेको कारणले गर्दाखेरि पनि त्यो कुरालाई त उल्लेख गर्नै पर्यो होइन भन्नु न यहाँ त 2 खरबसम्मको दायित्व बढाउने गरिकन सरकार हिँड्यो भन्ने कुरा चाहिँ आइरहेछ होइन अनि त्यो तपाईँको यो चन्दा सन्दा के हो चाहिँ यो अनुदान के दिने हो त्यसमा चाहिँ 25 करोड छुट्याएको 40 करोडभन्दा बढी खर्च गर्यो भन्ने आएको छ यो त पराकाष्ठा हो नि होइन पराकाष्ठा हो नि त्यसैले त्यो एउटा पक्ष भयो अरूतिर अर्को कुरा के हो भन्नुहुन्छ भने म त भन्दै आएको मेरा किताबहरू हेर्नुहोस् मेरा लेखहरू हेर्नुहोस् अहिलेको जुन जुन आर्थिक मान्यतामा अथवा विकासको जुन एउटा बाटो समातेर र जुन आर्थिक मान्यतामा आर्थिक नीतिगत मान्यतामा उभिएर यो अर्थतन्त्रलाई घिसार्ने काम भएको छ त्यो काम लाग्दैन भनेर त हामीले भन्दै आएका हौँ होइन र त्यो काम नलाग्ने कुराको अहिले व्यवहार त अर्थतन्त्रको अवस्थाले देखायो त्यो देखिएको कुरालाई जस्ताको तस्तै राख्न खोजियो त्यसो भएको हुनाले यो विगतको सरकारले गरेका कतिपय ज्यादै होइन तपाईँको अघि मैले भनेका गल्तीहरूलाई चाहिँ अलिकति उजागर गरेको छ नभए चाहिँ के हो भने सिङ्गो आर्थिक परिपाटीको हिसाबले आर्थिक नीतिको हिसाबले अथवा अर्थतन्त्रलाई चलाउने त्यसको व्यवस्था गर्ने हिसाबले जे जस्ता समस्या थिए होइन विगतदेखिका त्यसलाई चाहिँ प्रस्ताउने प्रयत्न गरेको भन्ने चाहिँ मलाई लाग्छ
अब सरकारकै भन्यो भने त देउबा सरकार देउबा नेतृत्वको सरकारले चाहिँ बजेट अनुशासन भङ्ग गरेको होइन भनेर श्वेतपत्रमा पनि उल्लेख छ तपाईँले पनि त्यस्तै त्यस्तै आशयको कुराकानी गर्नुभयो तर यो हेऱ्यौँ भने त देउबा नेतृत्वको सरकारभन्दा अगाडिका सरकारहरूले पनि त यसै गर्दै आएका थिए नि त
मैले झाङ्गिँदै गएको भने नि त्यसै भएर यो जुन किसिमको विगत धेरै कालदेखि होइन एकपछि अर्को गरिकन जुन समस्याहरू सिङ्गो बजेट प्रणालीका सिङ्गो आर्थिक प्रणालीकै भने मैले नीति होइन तपाईँको यो सरकारी क्षेत्रमा मात्रै होइन समस्या त निजी क्षेत्रमा पनि छ ब्याङ्किङ वित्तीय क्षेत्रमा पनि समस्या छ होइन सिङ्गो परिपाटी नै यस्तो किसिमको चाहिने अस्त व्यस्त छ होइन त्यसो भएको हुनाले पनि मैले कहिलेकाहीँ त यो कस्तो भन्नुहुन्छ भने एउटा दुईवटा शब्द मैले प्रयोग गर्ने गर्थेँ व्यथिति र अनि निकम्मा मैले दुईवटा शब्दहरू प्रायः युज गर्ने गरेका छु अहिले व्यथिति भन्दा बित्तिकै कुनै अनुशासनै भएन जहाँ जसले गरे पनि होइन जे जसरी खर्च गरे पनि भयो अनि निगममा भन्दा बित्तिकै कोही जवाबदेही पनि बन्नु परेन अनि त्यस्तो किसिमको एउटा हामीले त्यस्तो परिपाटीलाई हुर्काउँदै बढाउँदै त्यसलाई चाहिँ नि झाँगिँदै जाने एउटा अवस्था बन्यो त्यसको अलि मेनिफेस्टेसन भन्छ नि अलि बढी चाहिँ अस्तिको अझ त्यसमा पनि के हो भने जनताबाट तिरस्कृत भइसकेपछि होइन जनताले तिमी प्रतिपक्षमा बस भनेर चाहिँ भनिसकेपछि होइन जनताको म्यान्डेटको पुरै उपेक्षा गरेर जुन गरियो त्यो वास्तवमा एउटा नमुनाकै रूपमा चाहिँ नि त्यो थियो तर पनि तपाईँले भन्नुभएको कुरासँग म बिल्कुल सही छु र मैले भन्दै पनि आएको छु कि के हो भन्नुहुन्छ भने विगतमा समस्याहरू झाँगिँदै गएका थिए ती चाहिँ एकदम माथिल्लो चरणमा चाहिँ यो चाहिँ हिजोको सरकार जाने बेलासम्म आइपुग्यो भन्ने चाहिँ देखिन्छ
अब सामाजिक सुरक्षाका नाममा वितरण गरिने खर्च वितरण गरिने रकमले पनि यो स्थितिलाई ल्याएको हो भन्ने श्वेतपत्रमा काहीँ न काहीँ उल्लेख छ त्यो हेऱ्यौँ भने अघिल्लो सरकारले चाहिँ क्यान्सर मुटुको रोग लागेका बिरामीलाई चाहिँ मासिक रूपमा जीवनयापन गर्नको लागि केही रकम दिने भनेर भनेको थियो त्यसलाई पनि अर्थमन्त्रीले उल्लेख गर्नुभएको छ तर त्यो विकृति हो त्यो बिगार्ने हो भनेर हामीले मान्यौँ भने त तर वाम गठबन्धनले पनि त आफ्नो घोषणापत्रमा त वितरणमुखी नै कुराहरू ल्याएको छ नि वृद्ध भत्ता बढाउने रोगी बिरामीहरूलाई जीवनयापन गर्न
म आफू यसलाई कसरी राख्छु भने मैले विगतमा पनि भन्दै आएको छु हाम्रो भन्छ नि त्यो ट्रान्सफरको नीति समग्र नीति होइन तपाईँले अनुदान कति दिने अथवा सामाजिक सुरक्षा जस्तो ठाउँमा चाहिँ कति राख्ने त्यसलाई अलिकति मध्यम र दीर्घकालीन रूपमा एउटा नीति ठोस बनाएर अगाडि जानेतिर समस्या रह्यो। तपाईँले सामाजिक सुरक्षा वा अहिले तपाईँले उल्लेख गरेका कतिपय कार्यक्रमहरूको बारेमा भन्नु हो भने कसैलाई अथवा कसैले प्रेसर गर्यो वा कसैलाई मनमा लाग्यो कि यो दिनुपर्छ भनेर अलिकति एपिजमेन्ट भन्छ नि अलिक खुसी पार्ने हिसाबले पनि एउटा शुभेच्छाधित ढङ्गले राजस्व कहाँबाट आउला होइन त्यो कार्यक्रमलाई हामीले दिँदाखेरि त्यसको दायित्व कति होला त्यसलाई दिगो रूपमा चलाउन सकिन्छ कि सकिन्न भनेर समग्रतामा समग्र खर्च नीतिको एउटा रकमान्तर र अनुदानको एउटा जुन किसिमको मैले आम रूपमा यसलाई ट्रान्सफर नीति भनेर भन्छु ट्रान्सफर नीति चाहिँ नभएको एउटा स्थिति हो। जहाँसम्म सामाजिक सुरक्षाको मलाई कुरा छ सामाजिक सुरक्षा भने के हो भने तपाईँले विश्वव्यापी रूपमा हेर्नुभयो भने अहिलेको जुन नीति अथवा त्यसलाई त उदारवाद भन्छु म चाहिँ आर्थिक उदारवादको जुन विश्वव्यापी नीति छ त्यो असफल भयो भन्ने कुरा स्वयं अमेरिकाले नै महसुस गरिसक्यो र तपाईँले जस्तो लेटिन अमेरिकामा हेर्नुभयो भने सामाजिक सुरक्षाको कार्यक्रमलाई गरिबीको अन्त्य र आय असमानता कम गर्ने अनि जनताको जुन जोखिमपूर्ण जीवनयापन छ त्यसलाई पनि न्यून गर्दै जाने त्यो हिसाबले र कतिपय अवस्थामा तपाईँको उत्पादनसँग पनि जोडेर सिङ्गो आर्थिक वृद्धिमा पनि टेवा पुर्याउने त्यो एउटा रणनीतिक हिसाबले पनि तपाईँको सामाजिक सुरक्षाको कार्यक्रम अगाडि लगिएको एउटा चिज हो। म त आफैले अध्ययन पनि गरेका छु र अध्ययन धेरै गरेका छु यो विषयमा। त्यसो भएको हुनाले पनि तपाईँको यसलाई अलिक ठिक ढङ्गले होइन यो कार्यक्रमलाई लैजानुपर्ने उत्पादनका कार्यक्रम भन्नुहोस् पूर्वाधार विकासका कार्यक्रम भन्नुहोस् सामाजिक विकास र अथवा सामाजिक सुरक्षा कार्यक्रमहरू तिनलाई मिलाएर लिएर जानेतिर जुन किसिमको एउटा भन्नु सुविचारित हिसाबले लैजानु पर्थ्यो त्यो भएन भन्ने सन्दर्भमा चाहिँ यहाँ उल्लेख गर्न खोजिएको होला भन्ने मलाई लाग्छ। ठ्याक्कै सामाजिक सुरक्षाको कार्यक्रम वितरणमुखी भनेर त्यहाँ उल्लेख गर्न खोजिएको भन्ने मलाई लाग्दैन।
भनेपछि त्यहाँ हामीले पूर्वाधारमा समानुपातिक रूपमा न्यायोचित रूपमा पूर्वाधारहरू विकास गर्दै गयौँ भने पनि सामाजिक सुरक्षाको नाममा चाहिँ नि रकम नदिए पनि हुनसक्छ होइन उत्पादन पूर्वाधार निर्माण लगायतका कुराहरूले त्यसलाई कभर गर्न सक्छ भन्ने कुरा
होइन त्यो बिल्कुल होइन त्यो समग्र तपाईँको चाहिँ खर्च गर्दाखेरि अलि विश्वव्यापी अनुभवले के देखायो भन्नुहुन्छ भने पहिलो कुरा त तपाईँले उत्पादनलाई नगरिकन या पूर्वाधारमा वा एकछिनको लागि भन्नुहोस् सामाजिक सुरक्षामा वा एकछिनको लागि भन्नुहोस् वितरणसँग केन्द्रित कार्यक्रमहरूमा तपाईँले चाहिँ खर्च गर्नुभयो भने त्यो न तपाईँले खर्च धान्न सक्नुहुन्छ होइन न तपाईँले भने अनुरूप त्यसलाई चाहिँ जो लक्षित वर्गमा ठिक ढङ्गले फाइदा पुर्याउनु पर्यो त्यो गर्न सक्नुहुन्छ होइन त्यसो भएको उनीहरूले पनि एउटा सन्तुलन चाहिन्छ उत्पादनमा होइन अब जस्तो अहिले के पछिल्लो समयमा के आइरहेको छ भन्नुहुन्छ भने यो उदारवादको नीतिसँगै औद्योगिकरणमा उद्योगको विकासमा सम्पूर्ण रूपमा उपेक्षा गर्दै गइयो होइन र तपाईँको जस्तो नेपालकै सन्दर्भमा के भयो भन्नुहुन्छ यद्यपि ठक्क तपाईँले हेर्नुभयो भने संरचना परिवर्तन त भएको छ होइन कुनै पनि एकदम समृद्धिको अगाडि बढेका देशहरू जस्तो नव औद्योगिक राष्ट्रहरू भन्नुहोस् अथवा दक्षिण पूर्वी देशहरू हेर्नुभयो भने कृषि त्यसपछि उद्योग र अनि सेवा क्षेत्र फस्टाएको छ। अब हाम्रो पनि सेवा क्षेत्र त 55-56% भयो नि त उसो भएदेखि त हाम्रो त संरचनाको हिसाबले पनि ठुलो परिवर्तन भयो भनेपछि त हामी पनि त्यही अनुरूप समृद्धिमा जानुपर्ने तर नेपालमा त्यस्तो भएन के भयो त कृषिमा ठहराव वा रासनमुख उद्योग चाहिँ नि एक पछि अर्को गरिकन धराशायी हुने जाने र सेवा क्षेत्रमा केही ठिकै अरू चाहिँ कस्तो भने अनौपचारिकरण मान्छेले चाहिँ नि दिनभरि काम गरेर पनि खान नपाउने भन्दा बित्तिकै अझ त्यसले जुन किसिमको हामी आर्थिक ढाँचा काँचामा गयौँ खालि व्यापारिक र वित्तीय पुँजी चाहिँ नि फस्टाउने सहर केन्द्रित केही मान्छेहरू चाहिँ लाभान्वित हुने सिङ्गो जनसङ्ख्याको ठुलो हिस्सा तपाईँको त्यो विकास प्रक्रियाबाट चाहिँ नि अलग ढलग हुने उसले कुनै लाभमा अवसरमा प्रतिफलमा हिस्सेदार नहुने भन्दा बित्तिकै यो जुन आम रूपमा उदारवादको नीतिको जुन विश्वव्यापी एउटा चाहिँ चरित्र हामीले देख्छौँ त्यो चरित्रको एउटा क्लासिक इक्जाम्पल नेपाल पनि हो। त्यो भन्न खोजेको मैले के भन्नुहुन्छ भने यो प्रक्रियाबाट त जनसङ्ख्याको ठुलो हिस्सा जस्तो अहिले भन्नुहोस् न करिब 94-95% मान्छेहरू अनौपचारिक क्षेत्रमा काम गर्छन् जसको चाहिँ नि तपाईँको सामाजिक सुरक्षा सधैँसँग अनौपचारिक क्षेत्रमा काम गर्ने भन्दा बित्तिकै वृद्ध बुढाबुढी असहायदेखि लिएर अझ जो हाम्रो यो यसै पनि त सधैँदेखि चाहिँ जिउँदै चाहिँ तपाईँको आर्थिक सामाजिक राजनैतिक रूपमा चाहिँ तिरस्कृत छन् जो जोखिममा बाँच्न बाध्य छन् होइन तपाईँले एकातिर आय असमानता एकदम बढाइ बढ्ने केही केही मुठीभर मान्छेहरू लाभभूत हुने सहर केन्द्रित चाहिँ आर्थिक क्रियाकलापहरू गर्ने त्यो पनि पुँजीमूलक होइन उत्पादनमूलक होइन होइन तात्कालिक रूपमा लाभ हुने गर्ने अर्को सिङ्गो जनसङ्ख्यालाई तपाईँले केही पनि नदिने भन्दा बित्तिकै के हो त भन्दाखेरि त्यसले त समाजमा अर्को एक प्रकारको अर्को प्रकारले द्वन्द्व ल्याउन सक्छ हो कि होइन हामी त त्यसबाट गुज्रेर आइसक्यौँ भन्दा बित्तिकै त्यसलाई एड्रेस गर्ने भनेकै के हो भन्नुहुन्छ भने सामाजिक सुरक्षाको कार्यक्रम हो त्यसो भएको उनीहरूले पनि के भने उत्पादन बढाउनु पर्यो त्यसलाई उच्च आर्थिक वृद्धि र दिगो बनाउनु पर्यो सँगै जो जोखिममा बाँच्ने वर्ग छन् तिनलाई चाहिँ सामाजिक सुरक्षाको कार्य फेरि त्यसले के गर्ने भयो भने उनीहरूको पनि क्रय शक्ति बढ्ने भयो क्रय शक्ति बढ तपाईँले विकासलाई कसरी मोडेल गर्नुहुन्छ भन्ने कुरा हो उनीहरूको क्रय शक्ति बढ्दा बित्तिकै त्यसले बढी वस्तु सेवाको माग गर्छ अनि स्वदेशमै तपाईँले बढी उत्पादन गर्नुभयो भने होइन त्यसले त तपाईँले कृषिलाई पनि माथि उठाउन सक्ने भयो प्रकारान्तरले उद्योगलाई पनि माथि उठाउन सक्ने भयो होइन अर्थतन्त्रको आन्तरिक क्षमता पनि विस्तार भएर जाने भयो होइन जसलाई हामी दिगो विकास पनि भन्छौँ भन्दा बित्तिकै के हो भन्छौँ त्यो सन्तुलित ढङ्गले जानुपर्ने यहाँ के भयो भने एकल कान्टे एकपक्षीय कुनै एउटा सुविचारित ठोस ढङ्गले योजना बनाएर सोचेर होइन त्यसको चाहिँ नि कुनै लिने नि चाहिँ कदमले त्यसको परिणति के हुने हो भन्ने नगरिकन गर्दाखेरि धेरै असन्तुलन र एक प्रकारले यसले चाहिँ एक प्रकारको संरचनागतै समस्यालाई चाहिँ नि चाहिँ नि गहिरो बनाउने चाहिँ काम गरेको त्यो त्यो चाहिँ नि मूल समस्या हो भन्ने मलाई लाग्छ
अघि अलिकति आर्थिक व्यथितिको कुरा गर्दै हुनुहुन्थ्यो
हजुर
किन आउँछ आर्थिक व्यथितिको स्थिति
आर्थिक व्यथितिको अर्थ त सुशासन भएन अर्थात् के हो भन्नुहुन्छ भने जिम्मेवारी हजुर यसो भन्नुहुन्छ पारदर्शिता जिम्मेवारी र जवाबदेहीपन र तपाईँले चाहिँ नि त्यो जवाबदेहीपनको सिस्टमलाई ठोस गर्ने जसले बदमासी गर्छ त्यसलाई दैनन्दिन कारवाही गर्ने होइन अहिले त हामी त थुप्रै देशमा देखेका छौँ नि चाइनामा अस्ति मात्रै पनि आयो कुरो होइन कतिजना मान्छेलाई चाहिँ तपाईँको चाहिँ मृत्युदण्ड दियो भनेर
भ्रष्टाचारीहरूलाई
चाहिँ मृत्युदण्ड दियो भनेर अरू कतिपय देशहरूमा पनि चाहिँ त्यस्तो देखिन्छ मैले ठ्याक्कै मृत्युदण्ड दिनुपर्छ भन्ने तहमा मैले भन्न खोजेको होइन तर कडाभन्दा कडा कारवाही गर्ने चाहिँ नि हुनु पर्यो तर यहाँ अन्तर सम्बन्ध के छ भने हामी त अहिले त तपाईँको यो भन्छ नि क्रोनी क्यापिटलिजमको कुरा गर्छौँ भने के हो भने सत्तामा बस्ने होइन त्यसपछि अवाञ्छित भन्छु म अवाञ्छित भने गलत तरिकाले क्विकली चाहिँ नि तपाईँको नाफा गर्न खोज्ने चाहिँ नि तपाईँको व्यवसायीहरू र त्यसपछि अनि त्यसलाई फेसिलिटेट गर्ने सहयोग पुर्याउने चाहिँ नि सिङ्गो चाहिँ नि डिसिजन मेकिङमा बस्ने ब्युरोक्रेटिक सिस्टम त्यसको बिचको नेक्ससले चाहिँ नि के भयो भन्दाखेरि तपाईँको भ्रष्टाचार हरेक ठाउँमा विकास निर्माणमा ठेक्का पट्टामा जनतालाई सेवा दिने कुरामा र अनि अझ तपाईँको कारोबारमा हेर्नुभयो भने होइन विश्वका हाम्रा जस्ता देशको सबभन्दा तपाईँको समानान्तर अर्थतन्त्र मौलाएका मुलुकहरूमध्ये होइन भनेको मतलब चाहिँ तपाईँको इलिगल भन्नुहोस् न गैर कानुनी ढङ्गले मुद्राको होइन कारोबार गरिने देशमध्ये एउटा नमुनाको रूपमा नेपाल पनि आउँछ भन्दा बित्तिकै तपाईँले विचार गर्नुहोस् कि कुन कुन चाहिने तहसम्म तपाईँको यो भ्रष्ट मनोवृत्ति भ्रष्टाचार होइन चाहिने यो ले चाहिने हामीलाई जक्रिएको रहेछ भनेर भन्दा बित्तिकै त त्यो के हो भन्नुहुन्छ भने सम्पूर्ण व्यथितिपूर्ण र अलि त्यसलाई कारवाही गर्न नसक्ने भने निकम्मा परिपाटी भयो भन्दा बित्तिकै हिजो जस्तो आएको घोषणा के अरे यो जुन चाहिँ नि तपाईँ श्वेतपत्र छ त्यो श्वेतपत्रमा समस्याहरूलाई चाहिँ राम्रोसँग उजागर गरिया छ त्यसले अर्को कुरा के सङ्केत गर्ने भयो भने कहिलेकाहीँ ढाकछौ गर्ने कुराले ढाकछौ गर्दा बित्तिकै त तपाईँ जिम्मेवारीपूर्ण ढङ्गले त्यहाँ रहेका समस्यालाई सम्बोधन गर्नेतिर जानुहुन्न भन्ने पनि हो नि जब तपाईँले समस्यालाई उजागर गर्नुहुन्छ तपाईँको त्यो समस्यालाई समाधान गरेर सम्बोधन गरेर होइन अगाडि बढ्ने भन्ने कमिटमेन्टसहित आयो भन्ने कुरा पनि यसले सन्देश दिन्छ नि भन्दा बित्तिकै के हो भन्नुहुन्छ भने ती समस्यालाई सम्बोधन गर्दै अझ हामी त फड्को मारेर अगाडि बढ्नुपर्नेछ होइन यी चाहिँ जुन अघि हामी मैले भनेको यी दुईवटा जुन मूल चरित्रहरू छन् नि यी चरित्र यिनलाई चाहिँ नि अलि ठोस प्रभावकारी होइन अलिक कठोर भन्छ नि, कतिपय अवस्थामा कठोर निर्णयसहित अगाडि जानुपर्छ हामी जान्छौँ भन्ने कुराको पनि यो इम्प्लिसिट भन्छ नि, इम्प्लिसिट चाहिँ नि एउटा प्रतिबद्धताको रूपमा चाहिँ समस्यालाई उजागर गरिएको छ भन्ने मलाई लाग्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी सरकारले अस्ति जारी गरेको श्वेत पत्रका बारेमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ अर्थविद डाक्टर डिल्लीराज खनाल, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। सरकारले अस्ति जारी गरेको श्वेत पत्रका बारेमा केन्द्रित रहेर अहिलेको बदलिँदो नेपालमा हामीले कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ अर्थविद डाक्टर डेलीराज खनाल। डाक्टर साहब, फेरि पनि स्वागत छ तपाईँलाई विश्रामपछि।
धन्यवाद धन्यवाद।
अघि अलिकति हामीले कुराकानी गऱ्यौं यो श्वेत पत्रको बारेमा। श्वेत पत्रले चाहिँ अब समस्याहरूलाई उजागर गरेको छ भनेर तपाईँले भन्नुभयो, तर मैले चाहिँ त्यो उजागर चाहिँ गरेको छ तर अबको सम्भावित कार्यदिशा चाहिँ स्पष्ट छैन। तपाईँले सम्भावित कार्यदिशा पनि स्पष्ट छ त्यसमा गर्छौं है भन्ने कुरो अर्थको रूपमा बुझ्नुपर्छ भनेर भन्नुभयो, तर यो गर्छौं भनेर पनि त किटान गर्न सकिन्थ्यो नि, होइन र?
मलाई लाग्छ यसलाई संकेतको रूपमा मात्रै आएको छ, जति विस्तृत रूपमा आउनु पर्यो निश्चित रूपमा आएको छ।
अघि तपाईँले संकेतको
हजुर होइन संकेतको रूपमा चाहिँ केही केही कुराहरू आएका छन्। अब मलाई लाग्छ के हो भन्नुहुन्छ भने, अब सरकार कसरी अगाडि बढ्छ भन्ने कुरा प्रधानमन्त्रीका अभिव्यक्तिहरूमा पनि आएका छन्। उहाँले प्राथमिकता तोकेरै पनि प्रधानमन्त्रीले आफ्ना चाहिँ कुराहरू राख्नुभएको छ होइन, र सरकारका एकदम चाहिँ मन्त्रीहरू त्यसपछि आएर सचिवहरूलाई समेत राखेर अब यसरी अगाडि जानुपर्छ भनेर, र अघि हामीले जुन व्यतितिर चाहिँ उसको परिपाटीको कुरा गरेका थियौँ त्यसलाई पनि एकदमै कुनै किसिमको पनि कम्प्रोमाइज नगरिकन ठोस रूपमा काम, प्रेरणामुखी काम, ठिक ढङ्गले काम अगाडि बढ्नुपर्छ भनेर उहाँले चाहिँ निर्देशन दिइसकेको अवस्था छ। भने अर्कोतिर अब कसरी जाने भन्ने कुरामा मलाई के लाग्छ भने, वाम गठबन्धनको जुन घोषणापत्र छ त्यो कतिपय त संविधानमै छ, भन्नुहोस् न, संविधानले अबको बाटो के भन्ने कुरा एक प्रकारले निरूपण गरेको छ। तपाईँ समृद्धि कस्तो, समाजवाद उन्मुख, त्यो पनि कस्तोमा आधारित, समाजवाद उन्मुख भन्दा बित्तिकै सामाजिक न्याय समावेशतामा आधारित होइन, तपाईँको समाजवाद उन्मुख आर्थिक समृद्धिको कुरा चाहिँ संविधानमा गरिया छ। अझ ठोस रूपमा त्यो समाजवाद उन्मुख आर्थिक समृद्धिमा हामी कसरी बढ्छौँ अथवा सिङ्गो मुलुकको समृद्धिमा कसरी बढ्छौँ भनेर कतिपय मान्छेहरूले त ज्यादै महत्त्वकांक्षी पनि भनेर भने, अब तपाईँले पनि
असम्भव भनेर भने
असम्भव पनि भने होइन, यसो झ्याटे हेर्दाखेरि ज्यादै महत्त्वकांक्षी पनि छ, तर पनि ठोस रूपमा हामी आर्थिक वृद्धि कसरी गर्छौँ, जनताको प्रति व्यक्ति आय कसरी बढाउँछौँ, हामी पूर्वाधारको क्षेत्रमा के गर्छौँ, कृषिमा के गर्छौँ, उद्योगमा चाहिँ के गर्छौँ, अनि सामाजिक चाहिँ विकासको क्षेत्रमा के गर्छौँ होइन, सिङ्गो मुलुकलाई कसरी आर्थिक सामाजिक रूपमा नयाँ ढङ्ग रूपान्तर गर्छौँ भन्ने कुराको त्यसमा स्पष्ट रूपमा होइन एउटा कार्यदिशा कार्यक्रम कतिपय कार्यक्रम सहित ठोस कार्य कार्यदिशालाई राखेर त्यसमा चाहिँ उल्लेख गरिएको छ। र मलाई लाग्छ यो श्वेत पत्रमा अलिकति साङ्केतिक रूपमा चाहिँ आएको छ, अर्थात् के हो भनेदेखि हाम्रा केही चाहिँ नि तपाईँको जस्तो प्लस पोइन्टहरू भन्नुहोस् न अथवा हाम्रा स्ट्रेन्थहरू सर्टेन छन्,
सबल पक्षहरू भनौँ,
सबल पक्ष सबलहरू जस्तो अब तपाईँको जुन हिजोसम्म राजनैतिक अस्थिरता थियो त्यो समाप्त भएको छ, एउटा स्थिर सरकार बनेको छ होइन, अत्यधिक बहुमत सहितको चाहिँ सरकार बनेको चाहिँ एउटा स्थिति छ, केही केही पूर्वाधारहरूको भौतिक पूर्वाधारहरूको पनि विकास भएको अवस्था छ, अनि मानवीय साधनको विकास वा चाहिँ शिक्षाको क्षेत्रमा वा स्वास्थ्यको क्षेत्रमा हामीले चाहिँ एक ढङ्गले चाहिँ केही हदसम्म चाहिँ विकास गरिसकेका छौँ। त्यस्तै अहिले स्थानीय तहसम्म चाहिँ प्रदेश हुँदै स्थानीय तहमा चाहिँ सरकार बनेको होइन, जनप्रतिनिधि सम्मेलित चाहिँ सरकार बनिसकेको एउटा स्थिति छ। र अझ महत्त्वपूर्ण रूपमा के हो भन्नुहुन्छ भने, कि नेपाल जस्तो हाम्रो जस्तो तपाईँले अरू देशहरू विकासको स्तरमा पुगेका देशहरूलाई हेर्नुभयो भने हाम्रा जुन सम्भावना अथवा तुलनात्मक लाभका क्षेत्रहरू होइन हाम्रा सम्भावनाका जुन ठोस क्षेत्रहरू छन् ती क्षेत्रहरूलाई अत्यधिक रूपमा उपयोग गर्ने गरेर होइन हामी अगाडि बढ्दाखेरि होइन यहाँ जुन समस्या छन् त्यसलाई नीतिगत रूपमा होइन त्यसपछि कानुनी हिसाबले जुन किसिमका समस्याहरू छन् तिनलाई अनि संरचनागत संस्थागत परिपाटीहरूमा देखिएका जुन किसिमका समस्याहरू छन् तिनलाई सम्बोधन गर्दै होइन हामी अगाडि बढ्छौँ भन्ने कुरा त्यसमा चाहिँ नि साङ्केतिक रूपमा चाहिँ नि उल्लेख गर्ने प्रयत्न गरिएको छ भन्ने चाहिँ देखिन्छ।
भनेपछि श्वेत पत्र र त्यो वाम गठबन्धनको घोषणा पत्र काहीँ न काहीँ लिङ्क छ,
लिङ्क छ। त्यसैले गर्दाखेरि पनि त्यो यहाँ त्यो डिटेलमा चाहिँ यहाँ प्रस्तुत नगरेको होला। अनि सँगै अर्को कुरा पनि के हो भन्नुहुन्छ भने सरकारलाई चाहिँ नि हिजो दुईवटा पार्टीहरू मिलेर होइन सरकारलाई सरकार कसरी सञ्चालन गर्ने कसरी जाने भन्नेको निम्ति सुझाव सङ्कलन गर्ने एउटा पार्टीको चाहिँ नि होइन एकदम चाहिँ नि मास्तिरो उपलब्ध शीर्ष नेताकै संयोजकत्वमा चाहिँ एउटा टिम बनाएको थियो। त्यसले पनि 60-65 पेजको लामो सुझावहरू दिएको छ। ती सबै एउटा चाहिँ आधारहरू भएको हुनाले पनि यहाँ साङ्केतिक रूपमा त्यो कुरालाई चाहिँ उल्लेख गर्न मात्रै खोजिया होला भन्ने मलाई लाग्छ।
अति श्वेत पत्रकै संकेतकै कुरा गर्दाखेरि चाहिँ अर्थमन्त्री निजीकरण सार्वजनिक संस्थानहरूको निजीकरणप्रति आलोचनात्मक हुनुहुन्छ, एमाले पनि आलोचनात्मक नै रहँदै आएको थियो, अब उसैले अहिले सरकारको नेतृत्व गरिरहेको छ। तर हामीले हेऱ्यौँ भने अहिले सरकारले चलाइरहेका नेपाल टेलिकम, वायु सेवा निगम, पेट्रोलियम पदार्थ आयात ल्याउने आयल निगमको कुरा गऱ्यौँ भने त्यसले पनि त नागरिकले काहीँ न काहीँ दुःख पाइरहेका छन्। टेलिकम बाहेक अरू हेऱ्यौँ भने घाटामै छन्।
ठिक भन्नुभयो भाइले,
अब तिनीहरूलाई पनि त सुधार्नुपर्छ।
यसका दुईटा तिनवटा पाटाहरूलाई सँगै राखेर हेर्नुपर्छ। पहिलो कुरा मलाई लाग्छ यो नेपालले क्लासिक उदाहरण भन्छु मैले, क्लासिक इक्जाम्पल हो जहाँ विश्वमा कहीँ पनि यस्तो खालको निजीकरण कहीँ पनि भएको थिएन होला। त्यो के भने गुन्द्रुकको मलमा हामी त हिजो पनि होइन हिजो पनि म योजना आयोगमा थिएँ 51-52 सालमा हामीले छनौटपूर्ण निजीकरण भन्दै आएका हौँ। त्यो भनेको के हो भने आर्थिक सामाजिक रूपमा वा एउटा औचित्यताको आधारमा मात्रै होइन सरकारलाई चाहिने दायित्व मात्रै थपिने, त्यसले न अर्थतन्त्रलाई फाइदा पुग्ने न आम जनतालाई चाहिने लाभ पुग्ने, त्यस्ता किसिमका हात्ती पाल्ने काम चाहिँ नगरौँ। तर यहाँ त कस्तो भयो भन्नुहुन्छ भने जो नाफामा चलेका छन् होइन हाम्रा दात्री संस्था हाम्रा मित्र राष्ट्रहरूले चाहिँ बनाइदिएका चाहिँ उद्योगहरूलाई चाहिँ बेच्ने काम भयो। बेच्ने पनि कस्तो भने गुन्द्रुकको मलमा, अनि त्यो बेचेपछि त्यो चल्न पर्ने नपर्ने कुराको पनि त्यो कम्प्लायन्स भन्छ नि, त्यो कम्प्लायन्स पनि नहुने, उल्टै
ग्यारेन्टी भएन, चल्छ भने
त्यो पनि त्यो मोडालिटीमा परेन। अझ उल्टो कस्तो भन्नुहुन्छ भने त्यहाँ गएर घाटा भइसकेपछि राज्यले चाहिँ अनुदान दिनुपर्ने होइन। अब यस्तो किसिमसँग र अझ तपाईँले फर्केर हेर्नुभयो भने मैले भन्दै पनि आएको छु, त्यो के हो भन्नुहुन्छ भने नेपालमा जुन हामी चाहिँ नि उद्योग धराशायी हुने औद्योगिकरणको प्रक्रिया एकपछि अर्को किसिमले धराशायी हुने, बेरोजगारीको समस्या बढ्ने, देशका स्रोत र साधनमा आधारित अर्थतन्त्रलाई माथि उठाउने भन्दा पनि तपाईँको आयात गर्ने होइन रेमिटेन्स आउँछ आयात गर्ने, अनि चाहिँ नि व्यापार, अनि त्यसै सँगै चाहिँ नि ब्याङ्किङ सेक्टर होइन, र अनि तपाईँको त्यो अलिकति आम्दानी भएर सरकार चलाउने भन्दा इन्टायर त्यो रेन्ट सिकिङ भन्छ नि त्यो तपाईँको भाडा सबैतिर भाडा रेन्टबाट चाहिँ नि मुठीभर मान्छेहरू चाहिँ नि मौलाउने, तर आम रूपमा जनता पनि बाइपास हुने, हाम्रा स्रोत साधनको पनि उपयोग नहुने होइन, बेरोजगारी, परनिर्भरता, असमानता र अर्थतन्त्र एकपछि अर्को गरिकन तपाईँको चाहिँ नि तपाईँको सङ्कटको चक्रमा फस्दै जाने होइन, गरिबी विपन्नता पनि चाहिँ नि बढ्दै जाने। त्यसलाई त हामीले तुलनात्मक रूपमा हेर्नु पर्यो नि, दक्षिण कोरिया र हाम्रो नेपालको विकासको प्रक्रियाकै जोडि थालनी भएको थियो होइन, अहिले चाहिँ नि उनीहरूको प्रति व्यक्ति आएर नेपालको अवस्था हेर्नुभयो भने तपाईँ कल्पनै गर्न सक्नुहुन्न। भन्दा बित्तिकै यो जुन चाहिँ नि होइन यो चक्र छ, यो चक्रको एउटा मूल कारक चाहिँ नि जुन ढङ्गको निजीकरणको प्रक्रिया थियो त्यसले पनि गरेको छ। त्यो अर्थमा होइन यसको यसलाई चाहिँ नि एक्सपोज गर्नुपर्ने जरुरी थियो र यो ठिक ढङ्गले आएछ भन्ने मलाई लाग्छ। हामीले त विगतदेखि भन्दै आएका हौँ होइन, तर त्यसो भनेर के हो भन्छ भने निजीकरण निषेध गर्ने भन्दा भन्दै सरकारी क्षेत्रबाट चलाउने हो भने पनि होइन कुनै सरकारको सामाजिक दायित्वको हो भनेदेखि त्यसलाई नाफासँग जोड्नु भएन, नभए अरू उद्योग व्यवसायहरू त तपाईँ नाफामा चलाउनु पर्यो, तपाईँले चाहिँ सरकारी क्षेत्रबाट चलाउने भने त्यसलाई फुल अटोनोमी दिएर नाफामा चलाउनु पर्यो, तर त्यो घाटामा चलाउने त्यो पैसा तपाईँले एउटा शिक्षामा होइन एउटा वृद्धको चाहिने सेवामा होइन वा एउटा बिरामीको सेवामा लगाउन सक्नुहुन्थ्यो भने तपाईँले त्यो एउटा बालुवामा पानी खनाए जस्तो गर्नु त भएन जनताको पैसा। त्यसो भएको हुनाले पनि हिजोको निजीकरणको प्रक्रिया बिल्कुल गलत थियो, अहिले पनि केही केही होलान् उद्योग वा व्यवसायहरू होला वा संस्थानहरू होला त्यो सरकारले नचलाउन पर्ने हुनसक्छ, तर त्यसलाई पुष्टि गर्नु पर्यो मैले भने, नभए चाहिने जो चलाउनु पर्ने आवश्यकता र खाँचो छ तिनलाई चाहिँ नि नाफामा चलाउने गरिकन ठिक ढङ्गले चलाउने गरिकन चाहिँ नि अगाडि बढाउनु पर्यो भन्ने हिसाबले चाहिँ हेर्नुपर्छ भन्ने मलाई लाग्छ।
अब अघि मैले नाम लिएकै कुरा गरेँ भने टेलिकम अब वायु सेवा निगम पनि घाटामा छ, आयल निगम पनि घाटा अहिले अहिले चाहिँ नाफामा छ, तर उसको नै नाफा घाटाको ठेगान हुँदैन,
ठेगान छैन होइन, ठेगान छैन।
अब यिनलाई पनि चाहिँ व्यवस्थित बनाउने जिम्मा
व्यवस्थित जस्तो यो निगमलाई पनि अलिक व्यवस्थित गर्नु पर्यो, र यो त अर्को विडम्बना नै छ भन्नुहोस् न, सँगै सुरु गरेका चाहिँ नि यस्ता निगमहरू अरू देशका चाहिँ नि तपाईँको विश्वव्यापी रूपमा
अगाडि
कहाँदेखि कहाँ पुगिसक्यो, हामी एकपछि अर्को गरिकन एउटा धराशायी भएको स्थिति, तर पनि अब अलिकति सुधार गर्नेतिर त्यहाँ अगाडि बढिरहेछ, यसलाई अझ ठोस रूपमा योजना बनाएर त्यसलाई नाफामा चलाउने गरिकन अगाडि बढाउनु पर्यो। अब कुन मोडालिटीमा बनाउँदाखेरि हुन्छ त्यो मलाई लाग्छ त्यो सरकारले अगाडि बढाउला।
अब अर्को विषयतिर लागौँ, वैदेशिक सहायता परिचालनमा विसङ्गति देखिएको भन्ने कुरा,
हजुर
यो पनि उहाँको श्वेतपत्रमा अर्थमन्त्रीको श्वेतपत्रमा
त किताबै छ, मैले त दुई तिनवटा चाहिने रिपोर्टहरू पनि बनाएको छु होइन, त्यो के हो भन्नुहुन्छ भने विश्वव्यापी रूपमै हिजो जसरी तपाईँको विदेशी सहायता हाम्रा जस्ता देशमा अथवा विदेशी सहायता दिने वा त्यसको उपयोग वा परिचालन गरियो त्यो प्रभावकारी भएर भनेरै तपाईँ पेरिस डिक्लरेसन आएको हो नि त, तपाईँलाई थाहा छ नि सायद 2005 हो जस्तो लाग्छ मलाई होइन, त्यसमा पाँचवटा विधामा कसरी सुधार गर्ने भन्ने छ, जसमा पहिलो कुरा त के छ भने जसले विदेशी सहायता लिने हो त्यसको अपनत्व हुनु पर्यो, डेमोक्रेटिक ओनरसिप भन्ने छ त्यस पर्याएको छ, अनि अर्को त जवाबदेहिताको कुरोको पनि के छ भने म्युचुअल चाहिने जवाबदेहिता भनेको मतलब डोनरले पनि सहायता दिने पनि सहायता लिनेले पनि चाहिने तपाईँको समान रूपमा चाहिने जवाबदेही हुनु पर्यो। यहाँ त कस्तो छ भन्नु चाहिँ तपाईँले डोनरको कुरा गर्नुभयो भने उनले यो यो चाहिने जसले लिएको हो अथवा नेपालले ठिक ढङ्गले न उपयोग नगरेको हुनाले हो भनेर सम्पूर्ण दोष
नेपालमाथि
नेपाल थोप्ने, अनि नेपाल फेरि हाम्रो कस्तो भन्नुहुन्छ भने तपाईँको जसले जे दिन्छ त्यो लिने हुनुपर्थ्यो के त भन्दाखेरि हामीले एउटा प्रोजेक्ट इन्भेन्ट्री भन्नुहोस् प्रोजेक्ट प्रोफाइल भन्नुहोस् होइन विविध सेक्टरमा कृषिमा के होला उद्योगमा के होला पूर्वाधारको क्षेत्रमा के होला शिक्षा स्वास्थ्यमा के होला होइन उद्योगदेखि लिएर अरू क्षेत्रमा हाम्रा प्राथमिकताका क्षेत्र के हुन् हाम्रा प्राथमिकताका परियोजना के हुन् ती परियोजनाहरूमा हाम्रो आवश्यकता अनुरूप विदेश सहायता कसरी ल्याउने भन्दा उनले उठान गर्छन् उनीहरूको इन्ट्रेस्टमा तपाईँले त्यसलाई चाहिँ ग्रहण गर्नुहुन्छ अनि त्यसलाई फेरि के हो भने उनीहरू पनि ठिक ढङ्गले त्यसलाई सञ्चालन गर्नुको निम्ति सहयोग मद्दत गर्दैनन् होइन विदेश सहायता त एउटा फेनोमेना नै छ अझ त्यसभित्र पनि के भन्दा ऋणभन्दा अनुदान त विश्वव्यापी रूपमा स्थापित के छ भने हाम्रा जस्ता देशमा अनुदान जति दिन्छ त्यसको 65-70% उनीहरूतिरै फर्किने एउटा स्थिति
आफ्नो इन्ट्रेस्टमा आएर
काम गर्छन् र अनि त्यो कन्सल्टेन्सीदेखि लिएर त्यो कतिपय प्रक्रुटमेन्टका कुराहरूमा पनि जम्मै आफ्ना देशका होइन बाहिरको गरेर चाहिँ सबै लाभ चाहिँ उता फर्काउने चाहिने एउटा स्थिति हुन्छ भन्दा बित्तिकै नेपालको सन्दर्भमा अझ चाहिँ के छ भन्नुहुन्छ भने त्यसरी ल्याउने अनि चाहिँ नि तपाईँको मनपरी ढङ्गले धेरै हामी चर्चा गरिसक्यौँ होइन जुन परिपाटी छ खर्च गर्ने परिपाटी छ त्यो जुन व्यथिति छ होइन जुन राजक चाहिने परिपाटी छ गैर जिम्मेवारपूर्ण परिपाटी छ खर्च गर्ने 5 वर्षमा हुने कार्यको पनि 20-15 वर्षमा पनि नसिद्ध्याउने त्यसले कस्ट पनि बढ्ने भयो होइन अनि तपाईँले आपूर्तिको समस्या पनि चाहिने हुने भयो अर्कोतिर ऋण पनि चाहिने बढ्दै जाने भयो भन्दा बित्तिकै त्यसले तात्कालिक वा दीर्घकालीन हिसाबले जताइतिरै अर्थतन्त्रको विभिन्न विधामा खालि नकारात्मक कसर मात्रै पार्ने हुने भयो लागत त्यसै पनि अर्थतन्त्रकै सम्पूर्ण लागत चाहिने बढाउने भयो भन्दा बित्तिकै विदेश सहायता अझ त्यसमा पनि कतिपय त के छ भन्नुहुन्छ भने बजेटरी प्रक्रियामा अहिले अलिअलि जोड दिन खोजिहाल्छ नभए बजेटरी प्रक्रियाभन्दा बाहिरबाट ल्याएर समानान्तर अर्को सरकार जस्तो गरेर चाहिँ नि स्वेच्छाचारी ढङ्गले चाहिँ चलाउने सरकारलाई कहाँ खर्च भइरहेछ विदेशी पैसा
भन्ने
पनि थाहा नहुने भन्दा बित्तिकै यो जुन छ यो व्यथिति भन्नुहोस् यो पनि अर्को प्रकारको जुन व्यथिति छ अब यसलाई सच्याउनु पर्ने हाम्रो अपनत्व पहिलो सबभन्दा फन्डामेन्टली होइन हाम्रो अपनत्व लिनुपर्ने र यदि बदमासी भएको छ भनेदेखि जवाबदेही हामी पहिलो हामी त्यसपछि विदेशबाट पनि जुन दात्री निकायहरूबाट त्यस्तो किसिमको भएको छ भने पनि उनीहरूले पनि जवाबदेही हुने त्यस्तो परिपाटीबाट नयाँ सिराबाट जानुपर्ने खाँचो र आवश्यकता छ त्यस अर्थमा पनि यसलाई ठिकै ढङ्गले उजागर गरिएको छ भन्ने मलाई लाग्छ
भन्नुको अर्थ विदेशी सहयोग चाहिँ लिनै हुन्छ भन्ने होइन
बिल्कुल होइन
देखिएको विकृति विसङ्गति अघिको हामीले कुरा गरौँ नि
यसको आम रूपमा प्रभावकारिता बढाउनु पर्यो हजुर
त्यो विसङ्गतिलाई चाहिँ
हटाउनु पर्यो हजुर ठिक भन्नु
हुन्छ समय सकिन लाग्यो कुराकानी गरिदिनु भयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद
मलाई पनि आफ्ना कुराहरू राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ
उहाँ हुनुहुन्थ्यो अर्थविद डाक्टर डिल्लीराज खनाल सरकारले जारी गरेको श्वेतपत्र नेपालको आर्थिक स्थिति र त्यसलाई सुधार्न सरकारले अब चाल्नुपर्ने कदमका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:30 बजे फेरि आउनेछौ अहिलेको कार्यक्रम बदलिँदो नेपालबाट भने म सुफल काफले पनि बिदा हुन्छु नमस्कार।